नमस्कार, कार्यक्रम खुल्ला धरती खुल्ला आकाशमा स्वागत छ। मदन पौड्यालसँगै म मन्टेश्वरी राजभण्डारीको।
उज्यालो मल्टिमिडियाले अक्सफार्म नेपालको सहकार्यमा तयार पारेको रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै बैतडीको निग्लासैनी एफएम, दैलेखको रेडियो ज्वाला, मकवानपुरको रेडियो मनहरी, रौतहटको राजदेवी एफएम, बाँकेमा कृष्णसार एफएम, बर्दियाको रेडियो टाइगर र कालीकोटको रेडियो नयाँ कर्णालीबाट प्रसारण हुन्छ। साथै यो कार्यक्रम उज्यालोको फेसबुक पेज, उज्यालोको मोबाइल एप्लिकेशन, भाइबर र उज्यालो अनलाइन .com पनि लाइभ सुन्न र आफूले चाहेका बेला डाउनलोड गर्न सकिन्छ।
कार्यक्रम खुल्ला धरती खुल्ला आकाशमा हामी महिला र बालिकामाथि हुने हिंसाका कारणहरूको खोजी गर्छौ र समस्या समाधानका उपायबारे छलफल गर्छौं। अनि महिला हिंसा न्यूनीकरणका लागि समाज, पालिका र केन्द्रीय स्तरबाट गर्नुपर्ने नीति नियम बारे पहल गर्छौं।
आज हामी खुल्ला धरती खुल्ला आकाशको 124 अंकमा छौं। आजको कार्यक्रममा संघीय संसदमा अड्किएको नागरिकता विधेयक र यसले अनागरिक युवालाई पारेको असरका विषयमा कुरा गर्छौं।
हामीसँग छन् आमाको नामबाट नागरिकता नबन्दा युवालाई परेको असर बारे रिपोर्ट।
बच्चाको जन्मदा यता पनि बन्न सकेको अवस्था छैन। मेरो नाउँमा एउटा सिम कार्ड, ब्याङ्क एकाउन्ट, बाइक छ, तर लाइसेन्स नहुँदा दिनु, फाइन कटाउनु म बाध्य हुन्छु।
संघीय संसदको अधिवेशन अन्त्य भई नागरिकता विधेयक अड्कँदा अब कस्तो समस्या हुन्छ भन्ने बारे नागरिकता प्रभावितहरूको सञ्जालका संयोजक दीप्ति गुरुङको विचार।
ग्रामीण क्षेत्रमा नागरिकता सम्बन्धी बुझाइ बारे अक्सफार्म नेपालकी विपना धिमालसँगको कुराकानी।
विशेष गरेर छोरी बुहारीहरूलाई त के अरे खेतबारीमा काम गर्नको लागि नागरिक देखाउनु पर्दैन क्यारे भन्ने खालको सोचाइ रहेको पाएँ।
राज्यले नै आफ्नो नागरिकलाई महिला या पुरुष भएको आधारमा विभेद नगर्न के गर्नु पर्ला भन्ने विषयमा राज्य व्यवस्था समितिका सदस्य एवं सांसद नवराज सिलवालसँगको कुराकानी।
अनि खबर र क्विज लिएर आएका छौं।
विक्रम सम्वत 2072 सालमा जारी भएको नेपालको संविधानमा नागरिकता सम्बन्धी व्यवस्था त्यसअघिका संविधानको भन्दा प्रगतिशील भए पनि पूर्ण रूपमा समानतामा आधारित भएको पाइँदैन। संविधान जारी भएको 5 वर्ष पुग्नै लाग्दा पनि विद्यमान नेपाली नागरिकता ऐन 2063 संविधान अनुरूप संशोधन हुन सकेको छैन। गएको असार 7 गते ऐन संशोधन विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित गरी असार 9 गते प्रतिनिधि सभामा छलफलका लागि पेश भयो। तर संघीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानूनहरू तर्जुमा गर्ने दायित्व पूरा नगरी यसपटक पनि संघीय संसदको अधिवेशन अन्त्य भयो। यसै अधिवेशनले संविधान कार्यान्वयनसँग जोडिएको नागरिकता विधेयक पनि त्यत्तिकै अड्कियो, जसले गर्दा लाखौं युवा अनागरिक हुनु परेको छ।
आमाको नामबाट नागरिकता लिन चाहने नेपाली आमा तथा विदेशी बाबुबाट जन्मेका नेपालमै बसोबास गरिरहेकाले पनि नागरिकता बनाउन सकेका छैनन्। नागरिकता नहुँदा युवा र उनका परिवारले कस्तो समस्या झेल्नु परेको छ त सुनौ इन्द्रसरा खड्काको रिपोर्ट।
धादिङ घर भई अहिले काठमाडौँ बसिरहनु भएकी 33 वर्षीय एक महिला छोराको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धाउनुहुन्छ। 7 वर्षदेखि जिल्ला प्रशासन कार्यालय धाए पनि नागरिकता पाउनुहुन्न। आफू नेपाली नागरिक भएर आफैले जन्माएको छोराको नागरिकता दिलाउन नसक्दा अब त उहाँलाई दिक्क लागिसक्यो।
बाबुआमा यो भन्ने पनि सबै थाहा छ, हाम्रो सम्बन्ध नै राम्रो भएन, के भएन, उसले चाहिँ मलाई शारीरिक सम्बन्ध गरेर अनि त्यो बाबु जन्यो अनि जन्यो अनि त्यतिकै भएर नि लगाएन, केही पनि गरेन कि छोरी मेरो चाहिँ पहिले ऊ भएन, घर पनि लगेनन्, केही पनि गरेनन्, अनि बाबुलाई मैले पढ्नको लागि त रोक्न त भएन, अनि बाबुलाई त्यस्तो भएर अनि मैले चाहिँ त्यो के अरे जन्म दर्तामा चाहिँ बाबु हराएको भनेर लेखाएको थिएँ कि, थाहा नभएको भनेर देखाएको थियौँ, अनि त्यो थाहा नभएको भने भएर चाहिँ त्यहाँ कन्फ्युज भयो, अनि कन्फ्युज भएर बाबु यो हो भने नेपाली हो भन्दाखेरि पनि दिनलाई अनि कार्यान्वयन भएको छैन, संविधानमा लेखे पनि कार्यान्वयन भएको छैन भनेर चाहिँ दिएन।
हुन त छोरा जन्माउने बुवा पनि नेपालमै हुनुहुन्छ, तर दुवैजनाको सम्बन्ध राम्रो नहुँदा छोराको जिम्मा उहाँ एक्लैले लिनुभयो। जब नागरिकताको लागि जिल्ला प्रशासन पुग्नुहुन्छ, सबैभन्दा पहिले बुवाको खोजी हुन्छ।
कोही बेला चाहिँ उसलाई स्वाभाविक हो, अहिलेको जमाना 5 वर्ष पुगेता मलाई यस्तो भएन यस्तो हुन्छ कि भन्ने, कोही बेला आत्महत्या गर्नु मलाई यस्तो आमालाई पनि हुन्छ छोरालाई पनि हुन्छ होला जस्तो लाग्छ। 21-22 वर्ष 24 वर्ष सरकारी हो, अब भनौँ न भारतको मान्छेले नेपालमा जे गरेर कति कति गरेर अनि फोर्स हुने मान्छेले अब्दुल नायक बन्ने अनि आमा पनि नेपालको अनि बाउ पनि नेपालको अनि नेपालको भएपछि त अनि त्यो बुझ्न त पर्ने हो माथिको सरकारले कि यो देश म कि आमा पनि नहुनु पर्यो कि मेरो छोरो पनि नहुनु पर्यो होइन भने अरूलाई चाहिँ किन नागरिकता दिने त अनि केही समस्या नभएकोलाई दिने मान्छेलाई नदिएको चाहिँ छ क्या धेरै भन्दा
21 वर्ष पुग्दा पनि हातमा नागरिकता नहुँदा छोरालाई पनि उस्तै पिर छ। नागरिकता नभएकै कारण उहाँले एसएलसी पास भएपछि पनि प्राविधिक विषय पढ्न पाउनु भएन।
अब त्यो नागरिकता नहुँदाखेरि त अब समस्या त कति छन् अब लाइसेन्सदेखि लिएर यस अनआइडीले भनौँ न रिफ्युजीले बरु अरू कन्ट्रीले हेर्छ भने अब हामीलाई चाहिँ यो एकदम अपहेलित गरेको छ।
उहाँ जस्तै काठमाडौँकी मल्लिका बलामीसँग पनि नागरिकता छैन। उहाँ अहिले 20 वर्ष पुग्नुभयो। आमा एक्लैले हुर्काई पढाई गरे पनि नागरिकता बनाउन जाँदा बुवा खोजी गर्दा नागरिकता बनाउन नसकेको बताउनुहुन्छ मल्लिका।
म धेरैचोटि आमाको नामबाट नागरिकता बनाउन मम्मीको गाउँमा गए तर त्यहाँ चाहिँ बुवाको प्रमाण पत्र चाहियो त्यो नभएसम्म तिमीले पाउँदैन भनेर धेरैचोटि फर्काउनु भयो। आमाको नागरिकता हुँदा हुँदा पनि मैले चाहिँ आमाको नामबाट लिन पाइरहेको छैन कि बुवा बिना त बच्चा हुँदैन बुवाको चाहिँ प्रमाण पत्र लिएर आउनै पर्छ भनेर कोही कुरा गर्नुहुन्छ। अहिलेसम्म त्यही कलेजमा अब नागरिकता माग्छ नि त रेजिस्ट्रेसन गर्नको लागि त्यसमा एउटा प्रब्लम आइरहेछ जब गर्न पनि नागरिकता चाहिन्छ अनि त्यसको लागि पनि नभएर चाहिँ अब गर्न मन लागेको जबहरू पनि गर्न पाउँदैन अनि ब्याङ्क अकाउन्ट पनि खोल्न पाएको छैन।
मल्लिका जस्तै आमाको नामबाट नागरिकता लिन चाहनेहरू जिल्ला प्रशासन कार्यालय पुगेर रित्ती फर्कन्छन्। प्रशासनले किन आमाको नामबाट नागरिकता दिदिन त? जिल्ला प्रशासन कार्यालय काठमाडौँको नागरिकता शाखाका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्ट
आमाको नामबाट नागरिकता चाहिँ अहिले चाहिँ पाउँछ होइन तर अहिले चाहिँ त्यो प्रावधान लागू भइसकेको छैन किनभने चाहिँ यो चाहिँ नागरिकता ऐन बन्न पुरानो ऐन छ त्यो ऐन संशोधन क्रममा छ अहिले होइन त्यो ऐन लागू भएपछि मात्रै पाउनुहुन्छ। त्यो नागरिकता अब तपाईँको संविधान भनेको समग्र हो होइन त्यसमा सेक्टर वाइज ऐनहरू बन्नुपर्छ त्यसको लागि नागरिकता ऐन संशोधन गर्नु पऱ्यो। अहिले हाम्रो काम चाहिँ नागरिकता ऐन 2063 गर्दैछौँ हामीहरूले होइन अब त्यो 63 संशोधन गर्नलाई नयाँ ऐन संशोधन पेस भएर त्यो फाइनल नभए हुनाले चाहिँ नभए होला अहिले होइन त्यो ऐन आइसकेपछि चाहिँ कार्यान्वयनमा आउँछ त्यो चाहिँ पैसा हजुरले अदालतको आदेशको आधारमा दिइरहेको छ होइन
भनेपछि अहिले आमाको नामबाट लिन चाहनेहरूले पनि कि त अदालतमा जानु पर्यो कि त अब संशोधन पास हुनु पर्यो त्योभन्दा
समस्या एउटै तर घटना फरक। महोत्तरीका अर्जुन शाह 32 वर्ष पुग्नुभयो। उहाँले पनि नागरिकता पाउनु भएको छैन। आमा नेपाली र बुवा भारतीयबाट जन्मनुभएका अर्जुन नागरिकता बनाउन आफूले गरेको प्रयास यसरी सुनाउनुहुन्छ।
मैले आमाको नामबाट नागरिकता बनाउन सकेको छैन। बाबुको मेरो तीन पुस्ता नेपालीको वासी थिएन तर बुवा पनि जन्मेदेखि नेपालमा बस्दै आउनु भएको छ। आमाको मेरो वंशजको नागरिकता मसित जन्म दर्ता पनि छ। शैक्षिक सर्टिफिकेट मैले स्नातकसम्म मैले नेपालमा नै पढेँ तै पनि आमाको नामबाट नागरिकता बनाउन सकेको छैन। 2061 मैले वडाबाट सिफारिस गरी सिडिओ अफिसमा पुगेको थिएँ आमाको नामबाट नागरिकता बनाउन तर सिडिओ साहबले त्यो टाइममा के भन्नुभयो कि नागरिकता सम्बन्धी आमाको नामबाट नागरिकता दिने भनेर कुनै किसिमको हामी कहाँ आदेश र विधेयक नभएकोले कानून बन्ने बित्तिकै तपाईँको नागरिकता पाउनुहुन्छ अनि त्यसपछि मैले पाएन। त्यसपछि मैले पटक पटक सिडिओ अफिसमा गए त्यहाँबाट नागरिकता मैले पाउन सकेन। त्यसपछि मैले 69 फागुन 7 गते प्रधानमन्त्री गृह मन्त्रालय अनि महत्वकी सिडिओ अफिसकै विपक्षी बनाएको सर्वोच्चमा मुद्दा पनि दिएको थिएँ। त्यहाँबाट मैले 2072 त्यो मुद्दा मैले जितेको पनि सर्वोच्चबाट मुद्दा जिते पश्चात पनि जब मैले नागरिकता बनाउन पुनः सिडिओ अफिसमा गए त्यहाँबाट के भनियो कि तपाईँ अङ्गीकृत नागरिकता पाउनुहुन्छ अनि अङ्गीकृत नागरिकता सिडिओ अफिसबाट दिने होइन त्यो गृह मन्त्रालयबाट दिन्छन्। अनि फेरि मैले त्यो गृह मन्त्रालयमा पनि पुगेँ त्यहाँ के भन्यो भने कि तपाईँको जबसम्म यो कानुन बन्दैन विधेयक आउँदैन तबसम्म तपाईँ बनाउनु पाउनुहुन्न त्यसैले कानुन बन्ने बित्तिकै तपाईँको नागरिकता पाउनुहुन्छ। अनि यो नागरिकता नहुँदा मैले एकदमै दुःख कष्ट भोगेको अवस्था छ। मेरो दुईवटा सानो बच्चाहरू पनि छन्। बुबाको नागरिकता नहुँदा मेरो बच्चाहरूको जन्म दर्ता पनि बन्न सकेको अवस्था अवस्था छैन, बच्चाहरू मेरो स्कुल समेत जान नपाएको अवस्था छ। त्यस्तै मेरो नाउँमा एउटा सिम कार्ड, ब्याङ्क एकाउन्ट, बाइक छ, तर लाइसेन्स नहुँदा दिनु फाइन कटाउनुमा बाध्य हुन्छु। म एउटा शिक्षित योग्य युवा हुँदा पनि नागरिकता नहुँदा मेरो लोकसभा फाइट गर्न सकेको छैन, जस अनुरूप म कुनै जब समेत खान नपाएको अवस्था छ। यहाँसम्म कि एउटा नागरिकता नभएको कारण म अपाङ्ग झै जीवन बिताउन बाध्य बनेको अवस्था छ।
अर्जुन जस्तै कास्की पोखराका 31 वर्षीय सूरज दाहालसँग पनि नागरिकता छैन। सूरजका बुवा भारतीय भए पनि नेपालमै घरजम गरेर बस्नुभयो। नेपालमै हुर्के बढेका सूरजलाई नेपालमै बस्न मन छ। उहाँ आफूले नागरिकता नपाउनु भनेको आमाप्रति गरेको विभेद भएको बताउनुहुन्छ।
कुनै पनि व्यक्तिको आमा नेपाली त बाबु विदेशी छ भने चाहिँ उसलाई चाहिँ कानून अनुसार अङ्कित दिने भनेको छ। तर कानूनमा चाहिँ के लेखेको छ भने सो बच्चाले चाहिँ आफ्नो बाबुको देशमा गएर त्यो देशबाट नागरिकता नलिएको एउटा प्रमाण ल्याउनु पर्छ भनेर उल्लेख छ संविधानमा, के अरे यो ऐनमा। अनि सो ऐन अनुसार चाहिँ म आजभन्दा 7 वर्ष अगाडि चाहिँ गृह मन्त्रालय गएँ नागरिकताको यो निवेदन दिनको निम्ति। अनि गृह मन्त्रालयले तिमी चाहिँ आफ्नो बाबुको देश अथवा एम्बेसीमा गएर के अरे बाबुको देशको नागरिकता नलिएको प्रमाण लिएर आऊ भनेपछि म इन्डियन दूतावासमा गएँ काठमाडौँमा। अनि एम्बेसीमा गइसकेपछि एम्बेसीले चाहिँ के भन्यो भन्दाखेरि तिम्रो बाबुको मृत्यु नेपालमै भएको रहेछ, अनि तिम्रो बाबुले बिहा पनि नेपाली नागरिकसँग नेपालमै गर्नुभयो, उहाँ नेपालमा बित्नुभयो, जसले गर्दा चाहिँ हामीले तिमीलाई के गर्न मिल्दैन, बरु तिमीले चाहिँ इन्डियाको लिएपछि त्यागेपछि चाहिँ हामीले त्यागिसकेको प्रमाण चाहिँ दिन्छौँ। तर जुन व्यक्तिले इन्डियाको नागरिकता कहिले लिएको छैन उसले चाहिँ उसले नलिएको भनेर प्रमाण दिने कानुनै छैन भनेर चाहिँ मलाई पठाइदियो यो गृह मन्त्रालयले। यो कुरा चाहिँ 2060 सालको कुरा हो। नेपाली पुरुषले विदेशी महिला विवाह गरे सन्तान वंशज हुन्छ, तर नेपाली महिलाले चाहिँ विदेशी पुरुष विवाह गरे सन्तान अङ्कित हुन्छ भन्थ्यो। त्यही संविधानमै एउटा चाहिँ विभेद छ। त्यही पनि त्यो विभेद अनुसार पनि त्यही जुन दोस्रो दर्जाको पनि दिएको छैन नागरिकता। मि चाहिँ नेपालमै जन्मिएर
नेपालको संविधान 2072 धारा 11 उपधारा 2 खमा कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपाली नागरिक हुने प्रावधान छ। धारा 12 वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने भनिएको छ, तर व्यवहारमा भने अझै लागू हुन सकेको छैन। किन त अधिवक्ता मीरा ढुङ्गाना,
नागरिकता कसरी लिने भन्ने कुरा ऐनमा व्यवस्थै छ, नियममा व्यवस्थै छ, अनि संविधानमा त्यो कुरा संविधानले दिइराखेको अवस्था छ भनेपछि त अनि रोक्ने त के ले भन्दाखेरि त्यही पितृसत्तात्मक सोच मूल्य मान्यताको कारणले रोकिने हो। बायस हुने महिलाको नामबाट कहाँबाट नागरिकता दिने भनेर ठुलै आकाशै खर्च पृथ्वी भाषिन्छ भने जस्तो उनीहरूलाई लाग्ने कुराहरू हो। धेरै जस्तो फेरि अब महिलाहरू नै अलिअलि पुगेका छन्, तर धेरै जस्तो पुरुषहरू नै छन्। पुरुषहरूको यो विदेशात्मक सोच चाहिँ कहिल्यै पनि भएन, किन होला त्यो।
भर्खरै सुन्नुभयो नागरिकताबाट वञ्चित भएका युवाको समस्याबारे रिपोर्ट। नेपालमा यात्रा गर्दादेखि कोठा भाडामा बस्न समेत नागरिकता आवश्यक पर्छ। नागरिकता नहुँदा नेपालमा पाइने सेवा सुविधाबाट पनि युवाहरू वञ्चित हुनुपर्छ। एफडब्ल्यूएलडीका अनुसार 46 लाख नेपाली अझै नागरिकता विहीन छन्। नागरिकता विधेयक पास होला र नागरिकता बनाउन पाइएला भन्ने आशा राखेकाहरू पनि संसद अन्त्य हुँदा चिन्तित बनेका छन्। अब यो विषयमा तपाईहरू के गर्नुहुन्छ भनेर हामीले नागरिकता प्रभावित सञ्जालका संयोजक दीप्ति गुरूङलाई सोधेका छौं।
यो एउटा अब सानो चिज भनेर सोच्ला मान्छेले होइन, तर यसले गर्दाखेरि लाखौं 46 लाख भन्दा बढी युवाहरू अनागरिक भएर यो देशमा बसिरहन्छ भन्ने कुराको रियलाइजेसन हाम्रो नेताहरूले किन नगर्नु भएको होला। त्यसले गर्दाखेरि कति लाखौं बालबालिकाहरूको जिन्दगी चाहिँ अँधेरोमा धकेलेको छ, उनीहरू कति डिसएपोइन्टेड भएको छ भन्ने कुराको रियलाइजेसन कतै भएको देखिएन। किनभने यो नागरिकताको बिल, यो नागरिकताको विधेयक भनेको त अहिलेको कन्टेक्स्टमा राज्यविहीनहरूलाई माझमा राखेर त्यसको वरिपरि समाधान खोज्नुपर्ने बेला थियो होइन र यसमा चाहिँ छुकेकै हो। राज्यविहीन युवाहरू कुनै पनि पोलिटिकल पार्टीसँग आबद्ध भएर यो कुराहरू हामी त बाँच्न पाउनु पर्यो। बाबा मानव अधिकारको हनन भइसक्यो, बाँच्ने अवस्थामा छ छैन, यो डिप्रेसन सिचुएसनबाट हामीलाई कसरी उद्धार गर्छ भन्ने मागमा त राखेको, यो अधिवेशनमा कमसेकम यति हुन्छ भन्ने त कमसेकम ठुलो आश राखेका थियौँ, त्यो पनि भएन। यो मलाई साह्रै एकदमै डिसएपोइन्टेड छ। हामीहरूको यो नेटवर्कको एउटा संयुक्त मानसिकता चाहिँ के हो भन्दाखेरि यो त हुनै पर्छ, किनभने हामीले एउटा बेसिक आधारभूत मानव अधिकारको माग राखेर उभिएका हौँ। हामीले कुनै सम्पत्ति चाहियो, हामीलाई कुनै यो चाहियो, त्यो चाहिँ के पनि भने एउटा खालि एउटा नेपालसँग जोडिने एउटा सम्बन्ध गाँच्ने हामीलाई एउटा बाटो खुलाइदिनु पर्यो भनेको मात्र हो हामीले। त्यसले गर्दाखेरि यसको जितको अरू विकल्पै छैन। लड्न हामी लामै पनि लड्न सक्छौँ, छोटै पनि लड्न, त्यसमा केही उयो छैन। हामी लडी जबसम्म हामीलाई न्याय पाउँदैन तबसम्म हामी लडी नै रहन्छौँ, त्यसमा चाहिँ पक्का पक्की नै हो। त्यसले गर्दाखेरि अलिकति संयमताका साथ यसलाई चाहिँ विचार गरेर यसलाई समाधान चाहिँ निकाल्नु एकदमै जरुरी छ।
उहाँ हुनुहुन्थ्यो नागरिकता प्रभावित सञ्जालका संयोजक दीप्ति गुरुङ। तपाईँ अहिले रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश सुन्दै हुनुहुन्छ। यो कार्यक्रम अक्सफार्म नेपालको सहयोगमा उज्यालो मल्टिमिडियाले तयार पारेको हो। कार्यक्रममा आज हामी नागरिकता विधेयक र यसले अनागरिक युवालाई परेको असरबारे छलफल गरिरहेका छौं।
संविधानले नागरिकता प्राप्त गर्ने हकबाट कुनै पनि नेपाली नागरिकलाई वञ्चित गरिने छैन भन्ने संवैधानिक हक प्रदान गरेको छ। यस्तो अवस्थामा नागरिकता प्राप्त गर्न योग्यता पुगेका व्यक्तिहरू नागरिकताबाट वञ्चित रहनुपर्ने मात्र होइन, संविधानले व्यवस्था गरेको शिक्षा, रोजगारी लगायतका मौलिक हकबाट समेत वञ्चित छन्। अक्सफार्म नेपालले लैंगिकतासँगै नागरिकताका विषयमा पनि आवाज उठाउँदै आएको छ। नागरिकताको सवालमा काम गरिरहँदा नागरिकलाई कस्ता समस्या भएको पाउनु भएको छ भनी हामीले अक्सफार्म नेपालकी विपना धिमाललाई सोधेका छौं।
पहिलो कुरा चाहिँ के पाए भन्दाखेरि नागरिकताको बारेमा मान्छेहरू चाहिँ अवेर नै नभएको पाए, त्यो किन चाहियो र नागरिकता हामी खेतबारीमा काम गर्ने भन्ने किसिमको विचार होइन, अझ विशेष गरेर छोरी बुहारीहरूलाई त के अरे खेतबारीमा काम गर्नको लागि नागरिकता देखाउनु पर्दैन क्या अरे भन्ने खालको सोचाइ रहेको पाएँ। अनि पछि पछि बिस्तारै उहाँले बुझ्दै जानुहुँदाखेरि चाहिँ समूहमा बस्न नपाइने छ, केही बचत गरौँ भन्दाखेरि बचत गर्न नपाइने रहेको छ, रोजगारीहरू गर्न नपाइने, विदेश जान, जग्गा किन्न अथवा सम्पत्ति जोड्न, यो यावत कुराहरू एउटा केही पनि गर्नको लागि चाहिँ नागरिकता नहुँदा चाहिँ पछि धेरै समस्या पर्ने रहेछ भन्ने कुरा जुन कुरा हामीले पनि उहाँलाई जानकारी गराउँदै गयौँ र उहाँहरू आफैले पनि महसुस गर्दै गर्नुभयो। मैले त यस्तो पाएँ कि जस्तो भनौँ न, यो नागरिकता भनेको चाहिँ एउटा सबै अधिकारको लागि ढोका खुल्ने नै एउटा नागरिकता हो, त्यो नहुँदाखेरि सबै अधिकारहरूको वञ्चित भएर एउटा एकदमै नर्मल जीवनयापन मात्रै भनौँ, खेतीपाती गर्यो, खायो, बस्यो र अनि परनिर्भरता, जस्तो नागरिकता नभए पछाडि पुरै सबै कुराहरू चाहिँ श्रीमानको अधीनमा बस्ने अथवा भने परनिर्भरता पनि अझ त्यसले चाहिँ बढाउने किसिमको पनि मैले समस्याहरू पाएँ। र मुख्य कुरा चाहिँ एउटा कुनै पनि अधिकारहरूको चाहिँ उहाँले उपभोगै गर्न नपाउनु भएको अनि वृद्ध अवस्थासम्म पनि नागरिकता नबनाउनु भएका व्यक्तिहरू पनि मैले देखेँ। त्यसले गर्दा उहाँले वृद्ध भत्ता अथवा अपाङ्गताहरू भएका व्यक्तिहरूको केसमा हेर्ने हो भनेदेखि अपाङ्गताको भत्ताहरू नपाइराखेको, किन भन्दा नागरिकता छैन, त्यस्ता कुराहरू, त्यस्ता समस्याहरू मैले देखेँ।
उहाँहरूका समस्यालाई मध्यनजर गर्दै तपाईँ र तपाईँको संस्थाले कसरी काम गर्नुभएको?
गोर्खा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौँ उपत्यका रहेको थियो, काठमाडौँ भक्तपुर ललितपुर, यो यी सबै ठाउँमा नै प्राय सबै यो साझा खालका समस्याहरू नै रहेका छन्। र हामीले चाहिँ के गर्यौँ भन्दाखेरि त पहिलो सुरु त मान्छेहरूलाई जागरूक बनाउने काम नै गर्यौँ। नागरिकता जरुरी छ है, यो नागरिकताले नै हो तपाईँको सबै अधिकारको ढोका खुल्ने भन्ने खालका कुराहरू जागरूक गराउनको लागि चाहिँ समुदाय स्तरमा गएर चाहिँ सामुदायिक छलफल केन्द्रहरू चलायौँ, जुन चाहिँ एकदमै पार्टिसिपेटरी वे अर्थात् भनौँ सहभागितात्मक विधिको माध्यमबाट चल्ने गर्थ्यौँ। हामीले त्यहाँको लोकललाई सहजकर्ता बनाउँथ्यौँ र त्यो सहजकर्ताका माध्यमबाट प्रत्येक हप्ताको चाहिँ कक्षा हुने गर्थ्यो, छलफल कक्षाको माध्यमबाट चाहिँ हामीले उहाँहरूलाई अवेर गराउने कामहरू गर्यौँ। विभिन्न किसिमका क्याम्पेनहरू होइन फोरम थिएटरहरू पनि नागरिकताको विषयमा, नागरिकता नहुँदाखेरि के हुँदो रहेछ, कस्तो कस्तो समस्याहरू भोग्नुपर्छ भन्ने कुरा नाटकको माध्यमबाट पनि देखायौँ। अनि त्यस पछाडि घर घरमा गएर जो श्रीमानहरू नागरिकता बनाइदिनको लागि मान्दैनन् एकजना श्रीमतीको भनेदेखि ती श्रीमानहरू ती सासु ससुराहरूलाई गएर चाहिँ हाम्रो सहकर्ताहरूको माध्यमबाट उहाँलाई कन्भिन्स गराउने कामहरू पनि गऱ्यौँ। र यस्ता विभिन्न यावत कामहरू गर्दै जाँदाखेरि हामीले चाहिँ 2 वर्षमा 29,000 व्यक्तिहरूको चाहिँ नागरिकता बनाउन चाहिँ हामी सफल पनि भएछौँ।
आमाको नामबाट नागरिकता दिने अथवा लिनेको कुराहरू पनि अहिले एकदमै बहसको रूपमा भइरहेको छ। त्यतिखेर तपाईँहरूले आमाको नामबाट नागरिकता दिलाउनु भएको त्यस्तो केही छ केसहरू अथवा के थियो त्यस्तो अवस्था चाहिँ?
हजुर, आमाको नामबाट नागरिकता दिलाउने कुरामा हामीले धेरै नै बहसहरू पैरवीहरू चाहिँ गऱ्यौँ लोकल लेभलमा अनि प्रादेशिक लेभलमा र हाम्रो फेडरल लेभलमै पनि तिन तहमै आएर पनि हामीले चाहिँ विभिन्न छलफल कार्यक्रमहरू नीतिगत संवादहरू पनि चलायौँ होइन। त्यसमा चाहिँ कस्तो भने आमाको नामबाट नागरिकता दिने चाहिँ अझै पनि गाह्रो नै रहेको छ। अझै पनि हाम्रो नेपालको कानुन विभेदकारी छ, लेख्न त लेखिएको छ आमाको नामबाट नायिका दिन मिल्छ भनेर, तर पनि त्यो सँगै चाहिँ बाबुको ठेगान नभएको होइन, बाबु पत्ता नलागेको भन्ने खालका शब्दहरू राखिएको, त्यो एकदमै विभेदकारी छ। जबकि बाबुको नामबाट नायिका लिनको लागि कुनै पनि मापदण्डहरू पुरा गर्नु पर्दैन, वंशको आधारमा पायो, बाबु हुनासाथ पायो। तर यदि मानव बाबु विदेशी छ या बाबुको मृत्यु भइसकेको छ भनेदेखि एकदमै गाह्रो छ आमाको नामबाट पाउनलाई, त्यो प्रोसेसको कुराहरूमा भनौँ न, प्रोसेजरको कुरामा एकदमै गाह्रो छ, जसले गर्दा हामीले चाहिँ त्यो धेरै सङ्घर्ष गर्नुपर्ने देखिन्छ। त्यही भएर हामीले छलफल कार्यक्रमहरू र अबको संशोधनमा चाहिँ यो कुराहरू राखियोस् भन्ने कुराहरू पनि एकदमै धेरै उठायौँ। तर आमाकै नामबाट नागरिकता नै लिनुभएको चाहिँ त्यस्तो केस छैन।
हजुर, समस्या भएकाहरू होइन, सबैभन्दा बढी महिला पुरुष को हुनुहुन्थ्यो नागरिकता नभएकाहरू चाहिँ?
हजुर, नागरिकता नहुँदा त सबैजनालाई नै उत्तिकै बराबरी रूपमा नै असर पर्दछ होइन, एउटा व्यक्तिलाई एउटा आफ्नो जीवनयापन गर्नलाई नै समस्या पर्छ। तर पनि मैले देख्दाखेरि अथवा मैले हेर्दाखेरि मैले के पाएँ भन्दा, यसबाट बढी जसो चाहिँ समस्यामा परेका व्यक्तिहरू भनेका जुन लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरू रहेका छन् उहाँहरू यसबाट समस्यामा पर्नु भएको छ। किन भन्दाखेरि उहाँलाई नागरिकता लिनै समस्या छ, पहिले चिकित्सकीय चाहिँ प्रमाण दिएर आऊ भन्ने कुराहरू आएको छ, त्यो एकदमै जुन चाहिँ त्यो चिकित्सकको देखाउनु पनि कुरै होइन, त्यसमा चाहिँ यो लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको कुराहरू जिएलएफएनको कुरा, त्यसमा कुनै पनि सर्जिकल रूपमा चाहिँ प्रमाणित गरिएको हुँदैन होइन।
हजुर विपनाजी, तपाईँ अब लामो समयदेखि लैङ्गिकताका विषयमा काम गरिराख्नु भएको छ, लैङ्गिकताका सवालहरू उठाइराख्नु भएको छ, गाउँमा गएर अब स्वयं आफैले भनौँ न महिलाहरूका एकदमै पुरुषहरूका आफ्नै किसिमका दुःखहरू पनि देख्नु भएको छ होइन। अब अहिले जुन यो नागरिकता विधेयकको कुरा छ, यो विधेयकलाई तपाईँ लैङ्गिकताको आधारमा कसरी हेर्नुहुन्छ?
विधेयकमा हेर्दाखेरि अझै पनि विभेदकारी कुराहरू चाहिँ रहेका छन्। विवाहको केसमा पनि हेर्ने हो भने पुरुष र महिलाका लागि फरक फरक खालका कानुनहरू रहेका छन्। पुरुषले विदेशी महिला विवाह गर्दा र नेपाली महिलाले विदेशी पुरुष विवाह गर्दाखेरि चाहिँ उहाँहरूलाई नागरिकताको आधारमा बनेका कानुनहरू चाहिँ फरक फरक रहेको छ। अनि त्यसो भनौँ न, हामीसँग समानताको हक अथवा सम्मानपूर्वक बाँच्न पर्ने हकहरू जुन नेपालको संविधानमा लेखिँदा लेखिँदै पनि समानता र सम्मानपूर्वक बाँच्न पाउने कुरा चाहिँ नागरिकताको केसमा चाहिँ अझै पनि भएको छैन जस्तो लाग्छ मलाई चाहिँ होइन।
उहाँ हुनुहुन्थ्यो अक्सफाम नेपालका लैङ्गिकता सामाजिक न्याय कार्यक्रमका टेक्निकल कोअर्डिनेटर विपना धिमाल।
अरे फेरि उसैको फोन आयो, अब उठाउनु कि नउठाउनु?
कसको फोन हो र, उठाउनु उठाउ।
फोन उठाएर के भन्नु, कुरा गर्न साथ सावित्री भक्कानेर रुन थाल्छे।
अब त लकडाउन खुकुलो भयो, सावित्रीलाई भएको दुर्व्यवहार विरुद्ध उजुरी गर्न सघाउनु पर्छ बरु।
म एकपल्ट सावित्रीसँग सल्लाह गर्छु, त्यसपछि नेपाल प्रहरीको फोन नम्बर 100 वा महिला आयोगको फोन नम्बर 1145 फोन गरेर उसलाई परेको सहायता गर्नु पर्ला।
जुनसुकै प्रकारको भए पनि महिला हिंसा दण्डनीय अपराध हो। यो महामारीको बेला महिला हिंसा रोक्नु र पीड़कलाई कार्यवाही गराउनु हामी सबैको कर्तव्य हो।
आफ्नो घर छिमेक वा समुदायमा महिला हिंसाको जानकारी पाउन साथ राष्ट्रिय महिला आयोगको फोन नम्बर 1145 र नेपाल प्रहरीको 100 तुरन्त फोन गरी उजुरी गराउनु।
समाज कल्याण परिषदले अक्सफामको लागि 2073 जेठदेखि 2078 वैशाखसम्म स्वीकृत महिला तथा बालिकामाथि हुने हिंसा विरूद्ध अभियान क्रिएटिङ स्पेसेज परियोजनाद्वारा जनहितमा जारी सन्देश।
नेपालको संविधानको धारा 16 समानतापूर्वक बाँच्न पाउने हक, धारा 17 स्वतन्त्रताको हक, धारा 18 समानताको हक र धारा 38 महिला हकको व्यवस्था छ। त्यसो त नेपालले महिला विरूद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि सिडमा पनि हस्ताक्षर गरिसकेको छ। राष्ट्रियताको सम्बन्धमा महिलालाई पुरूष सरह समान अधिकार प्रदान गर्ने प्रतिबद्धता सिडमा जनाइएको छ। नेपालले अनुमोदन गरेको सन्धि नेपालको राष्ट्रिय कानून सरह लागू हुनेछ भनी नेपाल सन्धि ऐनमा व्यवस्था गरिएको छ। तर के राज्यले नै आफ्ना नागरिकलाई महिला या पुरूष भएको आधारमा विभेद गर्न मिल्छ त? राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य तथा सांसद नवराज सिलवाल,
त्यो ठिकै हो, किनभने त्यो जुन समानताको हक हुनुपर्ने हो होइन, संविधानले परिकल्पना गरेको र हाम्रो अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूमा जुन हामीले गरेको कमिटमेन्टहरूले पनि पुरुष र नारीहरूलाई समान हक पाउनुपर्ने, समान खालको जुन व्यवहार हुनुपर्ने राज्यद्वारा भन्ने हो। तर हाम्रो चाहिँ अब अहिलेको संविधानै त्यो अलिकति विभेदकारी जस्तो देखिन्छ। संविधानको धारा 11 6 चाहिँ विदेश नेपाली पुरुषहरूसँग बिहा गराएका विदेशी महिलाहरूले चाहेन अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नुहुन्छ भनेर महिलाहरूलाई चाहिँ दिएछ, तर पुरुषहरूको बारेमा नबोलेको कारणले चाहिँ अब त्यो हामीले ऐन बनाउँदाखेरि चाहिँ त्यसरी जस्तो महिलालाई हामीले 7 वर्षमा दिने भनेको छौँ, हाम्रो नेपाली महिला नागरिक महिलाले पुरुष विदेशी पुरुषसँग विवाह सम्बन्ध कायम गरेर यहाँ बसेको अवस्थामा उसले पनि 7 वर्षमा चाहिँ एलिजिबल हुने भनेर राख्नुपर्छ नि, अब त्यो चाहिँ संविधानले नै पहिला चाहिँ रोकेको अवस्था हो। त्यसले गर्दाखेरि अब संविधानै संशोधन गरेर यो चाहिँ नगरिकन चाहिँ अब हामीले कानुन चाहिँ नि फेरि पुरुष र महिला दुवैलाई बराबर हुने भनौँ अङ्गीकृत नागरिकताको हकमा चाहिँ दुवैलाई बराबर गर्ने गरिकन ऐन बनाउन सक्ने स्थिति नरहेको अवस्थाले गर्दाखेरि अलिकति विवेक जस्तो चाहिँ राष्ट्रमा देखिएको छ। हरेक ठाउँमा महिलाहरूलाई चाहिँ शोषण गरिरहेको छ, महिलाहरूलाई चाहिँ भन्दा एक्सक्लुड गरिरहेको छ, किनारामा राखिएको छ भन्ने कुरा पनि होइन, तर यो खालि नागरिकताको विषयमा चाहिँ अलिकति हामीले पनि हामी सांसदहरूको ल मेकरले पनि एउटा अलिकति यहाँनिर चाहिँ अलिकति समस्या देखियो भन्ने ढङ्गले त्यो रियलाइज गरेका छौँ।
उहाँ हुनुहुन्थ्यो सांसद नवराज सिरवाल। संयुक्त राष्ट्र संघीय जनसंख्या कोष UNFPA बिहिबार जारी गरेको विश्व जनसंख्या स्थिति 2020 छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने संस्कारले लैंगिक भेदभाव बढेको र छोराको छनोट बढ़ी भएकोले गर्दा नवजात शिशुको जन्ममा पनि लिंग अनुपात असन्तुलन बढेको भनेर उल्लेख गरेको छ।
UNFPA यस्तै कोरोना भाइरसका कारण बाल विवाह गर्नेको संख्या बढ्ने देखिएको अनुमान गरेको छ। अहिले विश्वमा सिर्जना भएको विकराल स्थिति अझै 6 महिना लम्बिए सन् 2030 विश्वभरिका थप 1,30,00,000 किशोरीले बाल विवाह गर्न बाध्य हुनेछन्। प्रतिवेदनमा हरेक वर्ष लाखौं किशोरी परिवार संघी एवं समुदायको पूर्ण जानकारी र सहमतिमै शारीरिक र भावनात्मक हानि पुर्याउने अभ्यासको शिकार बन्न बाध्य हुने गरेको र कोरोनाले यसमा अझ नाजुक बनाएको बताएको छ।
UNFPA प्रतिवेदन अनुसार विश्वभरका करिब 19 हानिकारक अभ्यास मध्ये स्तनको आकार मिलाउनेदेखि कुमारित्व परीक्षण गर्नेसम्मको अभ्यासलाई मानव अधिकार उल्लंघनको रूपमा लिएको छ। यी अभ्यास मध्ये मूलत बाल विवाह, छोराको चाहना बढ़ी र छोरीलाई कम महत्व दिनुलाई प्रतिवेदनले हानिकारक अभ्यास मानेको छ। कार्यक्रममा अब अघिल्लो अंकमा सोधिएको प्रश्नको सही जवाब सुन्ने पालो। मास्क कतिखेर लगाउन जरूरी छ भनेर हामीले सोधेका थियौं। यसको सही जवाब हो अप्सन बी, घर बाहिर निस्कँदा। सही जवाब पठाउने मध्ये गोला प्रथा गर्दा दार्चुलाका दिनेश थामी विजयी हुनुभएको छ। विजेताको मोबाइलमा हामी 100 रूपियाँ रिचार्ज गर्नेछौ।
अब आजको क्विजको प्रश्न, नेपालमा आमाको नामबाट नागरिकता बनाउन सहज छ कि छैन? अप्सन ए छ, अप्सन बी छैन।
प्रश्नको सही जवाफ मोबाइलको SMS पठाउनुहोला। तपाईँले मोबाइलको मेसेज बक्समा गई KDA टाइप गरी एक स्पेस दिएर प्रश्नको सही उत्तर लेखेर नाम र ठेगाना सहित 35566 नम्बरमा पठाउनुहोला। प्रश्नको सही उत्तर पठाउने मध्ये गोला प्रथा गरी एकजनाको मोबाइलमा 100 रूपियाँ रिचार्ज गर्छौ।
प्रश्न फेरि एकपटक, नेपालमा आमाको नामबाट नागरिकता बनाउन सहज छ कि छैन? अप्सन ए छ, अप्सन बी छैन।
हवस् त, अब साउन 2 हामी तपाईँलाई फेरि भेट्न आउनेछौ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा हुन्छौ। नमस्कार, नमस्कार।